शिक्षाको नीति अभ्यास र प्राप्ति
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्यवस्तु सिकाएर प्राध्यापन कला
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस
नमस्कार। शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्णमा हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृंखलामा हामी नेपालमा प्राविधिक शिक्षाको अवस्था कस्तो छ, प्राविधिक शिक्षा सहज र सर्वसुलभ रूपमा पाउने वातावरण हुन सकेको छ कि छैन, यसमा के कस्ता समस्याहरू छन् भन्ने विषयमा कुराकानी गर्दैछौ। यसको लागि आजको हाम्रो पाहुना हुनुहुन्छ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम विज्ञ टेक बहादुर मल्ल। उहाँ सिटी भिटीका पूर्व निर्देशक समेत हुनुहुन्छ। मल्ल सर, स्वागत छ कार्यक्रममा।
हजुर नमस्कार सर, धन्यवाद।
हामी अहिले रेडियो नेपालको शैक्षिक बहस कार्यक्रममा यहाँसँग कुराकानी गर्दैछौ। कुराकानी गर्दै गर्दाखेरि नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको अवस्था कस्तो छ, यसैबाट कुराकानीको शुरूआत गरौं न।
नेपालमा अब प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम जुन छ, अब यो शुरूआत भएको करिब करिब 4 दशक नागिसकेको छ, फर्मल्ली रूपमा भनौँ न। त्योभन्दा अगाडि पनि थियो, 1987 नै भन्ने पनि छ, तर पनि के छ भने सानो स्केलमा थियो। पछि यसको माग बढ्दै गयो, गएपछि 45 सालमा सिटिभिटी जुन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद जुन यसको एपेक्स बढी छ नेपालमा, यसको स्थापना भयो। तत्कालीन सरकारले त्यो गर्यो, ऐन ल्याएर होइन। त्यसपछि यो व्यापक विस्तार देशभरि अब सबैतिर गएको अवस्था हो। अब विस्तारको हिसाबले हेर्दाखेरि अहिले खास भन्यो भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नपुगेको नेपालको सायद कुनै पनि ठाउँ छ जस्तो मलाई लाग्दैन, जहाँ यसको आवश्यकता छ, जहाँ यो लाई लिन चाहने जनशक्तिको उपलब्धता छ, त्यो ठाउँहरूमा यो सबै ठाउँ पुगेको छ उपलब्धताको हिसाबले हेर्दाखेरि। तर अब कुन हिसाबमा पुगेको छ, कस्तो गुणस्तरको छ भन्नेमा विभिन्न प्रश्नहरू छन्। त्यसमा सायद यहाँ पछिको प्रश्नमा पनि क्लियर होला। अहिले सबैतिर छ भन्नु पर्यो प्राविधिक शिक्षाको पहुँच पुगेको।
यहाँले भन्नुभयो नि देशका विभिन्न ठाउँमा कुना कन्दरमा प्राविधिक शिक्षा व्यवसाय तालिमका कुराहरू आइरहेका छन्, पुगिसकेको छ होइन, विद्यार्थीले सहज रूपमा त्यो सिप पनि लिन सक्छन् भन्दै गर्दाखेरि, तर पनि विद्यार्थीहरू प्राविधिक शिक्षाभन्दा पनि सामान्य शिक्षातर्फै आकर्षित भइरहेको देखिन्छ। जसरी चाहिँ प्राविधिक शिक्षातर्फ आकर्षित हुनुपर्ने त्यो हुन सकिरहेको छैन, कारण के होला प्रमुख?
अब यसमा यस्तो छ, यो कस्तो छ भने जुन स्केलमा यसको यो के भन्छ यसलाई बढाइयो नि, सबैतिर पुर्याउने काम जुन भयो नि, त्यो कस्तो छ भने त्यसको न्यूनतम मापदण्डहरूको कुराहरू हुन्छ, पुरो ल्याबहरू चाहिन्छ, त्यही अनुसारको प्रशिक्षकहरूको उपलब्धता कुराहरू हुन्छ, विद्यार्थीहरूको संख्याको कुरा हुन्छ, होइन, त्यो सबै कुराहरू हेरेर यदि यसको एक्सपान्सन अथवा यसको त्यो गरे भए यो अवस्था आउने थिएन जस्तो मलाई लाग्छ। जुन एक्सपान्सन भयो त्यो एकदम व्यापक रूपमा भयो, तर अनप्लान्ड रूपमा भयो कि, फिजिबिलिटी पनि राम्रोसँग भएन, हेरिएन, प्लस त्यसको माग निड के छ त्यो पनि राम्रोसँग हेर्न सकिएन, र पछिल्लो अवस्थामा गएर के भयो भने टिचरको उपलब्धतामा पनि समस्या भयो।
हजुर।
र विभिन्न स्कुलहरूले अब एक किसिमको प्राविधिक शिक्षाको जुन मर्म छ, विशेष गरी गरेर सिक्ने भन्ने छ नि त, यो गर्न लगाएर सिकाउने हो, यो हामीले करिकुलम पाठ्यक्रम हेऱ्यौँ भने 80% प्र्याक्टिकल गराउने र 20% मात्र थ्योरीमा जाने भन्ने छ।
हजुर।
तर रियलमा लागू हुँदाखेरि धेरै कुराहरू थ्योरिटिकल रूपमा जब गए, अनि त्यसपछि यो जनरल एजुकेसन जुन हाम्रो छ त्योसँग खासै भिन्न हुन सकेन धेरै जसो केसहरूमा, त्यो भइसकेपछि अब मान्छेको आकर्षण ऊ पढे पनि त्यही हो, त्यो पढे पनि त्यही हो भन्ने हिसाबमा पनि गयो, र रोजगारी सुनिश्चित पनि गर्न सकेन यसले, ती समस्याहरू विभिन्न कारणले अब भएका छन् ती।
तर हाम्रो सिटिभिटीबाट जुन दिइने तालिमहरू छन् नि, ती उत्कृष्ट छन् अथवा करिकुलमको हिसाबले पनि राम्रो छन् भन्ने कुरा भनिन्छ, तर आकर्षित हुन सकेको छैन। यहाँले भने अलिकता निराशाका कुरा गर्नुभयो, अलिकता प्र्याक्टिकल कमी भएको र थ्योरिटिकल बढी भएको कुरा गर्नुभयो।
हजुर। सिटिभिटीले अब सिटिभिटीको रोल कस्तो भयो भने एउटा आफ्नै स्कुलहरू छ, आङ्गिक स्कुलहरू छ सिटिभिटीको,
होइन,
आफै चलाएको छ, आफै व्यवस्थापन गर्छ, आफ्नै प्रशिक्षक पठाउँछ, सबै तालिम दिन्छ, त्यो सबै गर्छ। तर कस्तो छ भने सिटिबिटीको ठुलो हिस्सा भनेको निजी क्षेत्रतिर पनि छ। अब निजी क्षेत्रतिर धेरैलाई सम्बन्धन दिएर चलेका संस्थाहरू छन्, ती सबै त्यहाँ जोडिन्छन्। अब त्यसमा पनि केही विषयहरू हेल्थतिरका स्वास्थ्यतिरका विषयहरू पनि राम्रो छ, पढाइ प्राइभेट सेक्टरमा पनि राम्रो छ, सिटिबिटीको पनि राम्रो छ। तर व्यापक मान्छेहरू त्यो 3 वर्षे अथवा त्यो 18 महिने कोर्स भन्दा पनि यो तालिमहरू जुन छ, तालिम लिएर विदेश वैदेशिक रोजगारमा जाने अथवा आफै स्वरोजगार गर्ने, देशमै त्यो रोजगारी खोज्ने जुन ठुलो समूह छ नि, त्यो तालिमको जुन गुणस्तर छ त्यसमा खासै त्यति राम्रो प्रगति हुन सकेन अथवा त्यो गुणस्तरीय त्यो लिस्ट हिसाबमा दिन सकिएको अवस्था भएन।
हजुर,
र पछिल्लो उसमा आउँदाखेरि केही प्रोग्रामहरू पनि अब बन्द भयो, विभिन्न कारणहरू छन् यहाँहरूलाई पनि थाहा छ होइन, त्यो कारणले पनि मान्छेहरूको अब अलिकति पलायन भयो भन्नु पऱ्यो नि, पढ्ने हिसाबले पनि प्लस अब रोजगारको हिसाबले पनि धेरै मान्छेहरू गए जुन अनस्किल जस्तो भए होइन।
हजुर,
त्यसले गर्दाखेरि सिटिबिटीले दिएका केही स्कुलको राम्रो भए तापनि ओभरअलमा गर्न सकिएन भन्ने कुरो मेरो।
तर जुन सामान्य तालिमहरू छन् नि, ती तालिमहरू त सिटिबिटीले पनि राम्रै दिइरहेको छ, यो हुँदा हुँदै पनि विद्यार्थीहरू आकर्षित हुन सकिरहेका छैनन्। हाम्रा चाहिँ मानौ प्लम्बिङका कुराहरू अथवा वायरिङका कुराहरू, त्यस्तै घर निर्माणका कुराहरू, योसँग जोडिएका निर्माणसँग जोडिएका कुराहरू जो छन् होइन, कामदारहरू छन्, हामीले नेपालबाट नभए बाहिरबाट पनि मगाउनु पर्ने स्थिति छ। भारतका धेरै ठाउँका व्यक्तिहरू यहाँ आएर काम गरिरहेको अवस्था छ। यतातर्फ हामीले किन आकर्षित गर्न सकेनौँ? यी त सामान्य तालिमहरू त सिटिबिटीले अथवा त्यो सम्बन्ध प्राप्त निकायले राम्रैसँग दिइरहेको छ।
अब यस्तो छ, त्यसमा पनि केही वर्ष अगाडिको हामीले यसो हेऱ्यौँ भने एकदमै राम्रो छ, रोजगारको दर पनि राम्रो छ, सबै कुरा राम्रो थियो। पछि एक्सपान्सन एकदमै धेरै भइसकेपछि अब त्यो नियमनको कुराहरू पनि कमी कमजोरीहरू रह्यो होला, त्यो विभिन्न कारणले गर्दाखेरि यो रोजगारीसँग जोड्न सकिएन कि यो चिजलाई। सबभन्दा समस्या भनेको तालिम मात्रै धेरै राम्रो दिएर पनि भोलि यदि रोजगारी अथवा स्वरोजगारी त्यो मान्छेले गर्न सकेन भने फेरि मान्छे ब्याक आफ्नै ठाउँमा आएर अब यसले पनि केही भएन भन्ने किसिमले जाँदो रहेछ। त्यो अवस्था व्यापक रूपमा देखियो। अब त्यो सायद मेरो विचारमा जुन इन्डस्ट्रीसँग हामीले लिङ्केजेस गरेर जानु पर्थ्यो, अथवा यो के भन्छ भने यो प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा यो रोजगारदाता र यो प्रदायकहरू मिलेर मात्रै सुरुदेखि नै मिलेर पार्टनरसिपमा गर्नुपर्छ भन्ने जुन यसको सिद्धान्त छ, प्रिन्सिपल छ, त्यो चिजमा हामीले खासै प्रभावकारी रूपमा काम गर्न सके जस्तो देखिँदैन।
अब यो व्यावसायिक तालिमका कुरा, प्राविधिक शिक्षाका कुराहरू सरकारी स्तरबाट अथवा सामुदायिक स्तरबाट पनि सञ्चालित छन् र निजी क्षेत्रबाट पनि छन्, यहाँले भन्नुभयो। के तालिमहरू सिटिबिटीले आफै सञ्चालन गर्छ भने के सम्बन्ध प्राप्त अथवा सम्बन्ध दिएर पनि काम गर्दै गर्दछ, तिनीहरूमा गुणस्तरको अन्तर हुन्छ के पाइया छ? यहाँ त लामो समयसम्म चाहिँ सिटिबिटीमा रहेर पनि काम गर्नुभयो, माथिल्लो पोस्टमा रहेर काम गर्नुभयो।
अब यस्तो छ, गुणस्तरको अन्तर भने कस्तो रहेछ भने नेपालको अब सबैतिर हेर्दाखेरि उही कुरो हो, समस्या होइन, उही खाले छ। एउटा के छ भने अब निजी क्षेत्र भनेपछि अवश्य पनि निजी क्षेत्रमा नाफामूलक हो, निजी क्षेत्र भनेको उसले पुरै सेवाको भन्ने हिसाब हुँदैन, उसले नाफा पनि त्यहाँ हुनुपर्छ, त्यो संस्था चलाएपछि उसलाई पनि केही हुनुपर्छ, त्यत्रो लगानी गरे हुन्छ होइन, त्यही भएर निजी क्षेत्र अलिकति महँगो पनि हुनसक्छ। अब सरकारी भनेको नेपाल सरकारले सब्सिडी दिएको क्षेत्र भए हुनाले र टुल्स इक्विपमेन्टदेखि सबै चिजहरू सरकारले किनिदिने भए हुनाले पनि यता अलिकति त्यो चिजमा अलि 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 भनौँ न अलि माथिल्लो लेभलमा जान सक्छ, सरकारी निकायहरू, सरकारी यो संस्थाहरू, ट्रेनिङ दिने संस्थाहरू। र अर्को कुरा के छ भने जुन न्यूनतम पूर्वाधार भन्ने चिज जुन छ सुरु खोल्दाखेरि नै,
हजुर,
त्यो चिज त्यो चिज जुन हेर्ने अथवा त्यसलाई चेक गर्ने क्रममा पनि केही कमी कमजोरीहरू देखिए कि पछिल्लो स्तरमा, त्यही भएर धेरै तालिम प्रदायकहरू बन्द पनि भए, किनभने चलेनन्, कोही पनि आएनन्, त्यो हिसाबले बन्द भएको अवस्थाहरू छ, धेरै घटिसकेका छ सङ्ख्या पनि, त्यो विशेष गरी तालिम प्रदायकहरूको केसमा। अब ती चिजहरूमा कमी कमजोरी भएकै छ कि, अब त्यो भएको कुरालाई भनिएन भने अब सुधार्न त पर्यो फेरि कहीँबाट त होइन,
हजुर,
किनभने अब यो विगतमा भएका सबै कमी कमजोरीलाई सुधारेर लगिएन भने त फेरि हामी त्यहीँ हुन्छौँ जहिलेको तहिले। त्यो भावनाले पनि त्यस्ता कमी कमजोरी अनुगमनमा, नियमनमा अथवा सुरुमै सम्बन्धन दिने कुरामा पनि जुन न्यूनतम कुराहरू पुगेर मात्रै दिने कुराहरू थियो, त्यहाँ कमी कमजोरीहरू देखिए पछिल्लो उसमा।
नेपाल सरकारले पनि यस्ता संरचनाहरू बनाएको छ, प्राविधिक शिक्षा सम्बन्धी सिटिबिटी अथवा अन्य कुराहरू पनि अहिले त सामुदायिक विद्यालयमा पनि यो सिपसँग जोडेर त्यही किसिमको पाठ्यक्रम पनि बनाएको अवस्था छ। यहाँले भनेका कुराहरूलाई मध्यनजर गर्दै केही कमी कमजोरीहरू छन्, त्यसलाई सुधार गर्नुपर्ने कुराहरू हुन्छ, तर आवश्यकता के हो भने अहिलेको आवश्यकता नै प्राविधिक जनशक्ति र व्यावसायिक तालिमको महत्वपूर्ण भूमिका हुन्छ, किनभने हाम्रो बजारले पनि त्यही मागिरहेको छ। नेपालमा सिप उत्पादन र श्रम बजार बीचको दूरीलाई हामीले घटाउनु पर्ने हुन्छ, यसलाई चाहिँ घटाउनुको लागि अब कसरी अगाडि बढ्नु पर्ला? किनभने मैले अगाडि पनि जोडे, यहाँ त लामो समयसम्म एसीमा बसेर काम गर्नुभयो, केही कुराहरू चाहेर पनि गर्न नसकेका होलान्, केही गरेर पनि नभएका होलान्, त्यस्ता के अनुभवहरू बताइदिनु?
अब यस्तो छ, अब प्रयास नभए पनि त मिल्दैन, सिडिबीले पनि धेरै गर्यो, अब हामीहरूले नै आफ्नो ठाउँमा बसेर गर्ने कामहरू गरेकै हो, तर के रहेछ भने नीतिगत कुराहरू पनि एकदमै महत्त्वपूर्ण रहेछन् होइन। जस्तो हामीसँग ऐन पुरानो ऐन भयो, नयाँ ऐन आएन, प्रदेशमा पनि संरचना बने तर त्यसलाई अधिकार दिने कुरामा ऐनले त्यहाँ बाटोहरू खोलिदिने कुराहरू जुन चाहिँ ऐन कानुनले ती कुराहरू आउन सकेनन्, एउटा समस्या त्यहाँ पनि भएको छ। अनुगमन गर्ने कुराहरू पनि सबै प्रदेशले गर्नुपर्छ भन्ने हिसाबमा गयो तर अधिकार दिने कुरामा कानुनले काहीँ काहीँ रोक्ने कुराहरू पनि थिए। यी कुराहरू जबसम्म नीतिगत रूपमा क्लियर हुँदैन थिए तबसम्म एउटा समस्या त्यहाँ पनि क्रिएट भयो। अर्को कस्तो भयो भने यो जुन सम्बन्धन दिने पाटोमा पनि पछिल्लो अवस्थामा सबै कुराहरू केन्द्रले गर्ने भन्ने भएन,
हजुर,
सबै फाइनल प्रदेशले गर्ने, केन्द्रले बोर्डमा लगेर त्यसलाई ऊ गर्ने अनुमोदन गर्ने जस्ता कुराहरू पनि आए। अब त्यहाँ पनि केही हदसम्म कमी कमजोरीहरू भए कानुनी रूपमा विशेष गरी होइन। अर्को प्रायोरिटीको कुरो छ, अरू देश हामीले छिमेकी देशहरूमा हेऱ्यौँ, हाम्रै एकदमै नजिकका छिमेकी देशमा हेऱ्यौँ भने के छ भने यो प्राविधिक शिक्षा र व्यावसायिक तालिम भनेको एकदम हाई प्रायोरिटीको चिज छ। उहाँहरूले मन्त्रालय नै यो हेर्ने अलग मन्त्रालय छ होइन,
हजुर,
अनि त्यसको जुन मेन बोर्ड हुन्छ त्यसलाई प्राइम मिनिस्टरले चेयर गर्नुहुन्छ, अनि त्यसपछि एउटै पाठ्यक्रम लागू हुन्छ, एउटै किसिमको टिचरहरू तयार गर्ने कुराहरू हुन्छ, सबै कुरा एकरूपता भएर जान्छ। अब हामी कहाँ के भइदियो भने अहिले यहाँले पनि हेर्नुभयो भने सिटिबिटी एपेक्स बढी भएर स्थापना भयो, तर अहिले अन्यले पनि विभिन्न तालिमहरू चलाइरहेको अन्य निकायले पनि छ, नेपाल सरकारका विभिन्न मन्त्रालयहरूले विभिन्न निकायहरूले चलाइरहेको अवस्था छ, उहाँले आफ्नै किसिमको प्रमाणपत्र दिनुहुन्छ, आफ्नै पाठ्यक्रम बनाइरहनु भएको छ। अब देशको लागि त यो चिज राम्रो हुन सकेन किनभने डुप्लिकेसन पनि व्यापक भयो, सर्टिफिकेसन पनि दुई तिन थरीको गए, जबकि नेसनल सर्टिफिकेट एउटै हुनु पर्थ्यो, अरू देश जस्तो हामीले प्रायोरिटी दिन सकेनौँ एउटा कुरा नीतिगत रूपमा। अर्को के भने बजेटको कुरो पनि रहेछ, प्राविधिक शिक्षा महँगो छ, विभिन्न टुल्स इक्विपमेन्टहरू टाइम टाइममा त्यसलाई रिप्लेस गर्नुपर्ने हुन्छ, नयाँ ल्याउनु पर्ने हुन्छ, आधुनिक ल्याउनु पर्ने हुन्छ, प्लस टिचरलाई तालिमदेखि विभिन्न कुराहरू हुन्छन्, एक्सपोजरका कुराहरू हुन्छन् होइन, त्यो गर्नुलाई पनि खासै बजेटको एकदमै न्यूनता नै रह्यो जहिले पनि। यी चिजहरूमा गभर्मेन्टले जबसम्म एकदमै प्रायोरिटी दिएर एकरूपता गरेर लान सक्दैन तबसम्म यो समस्या मलाई जहाँसम्म लाग्छ भइरहन्छ जस्तो मलाई लाग्छ कि प्रयास गरेका प्रयास पनि अब नीतिगत कुराले गर्दाखेरि धेरै हदसम्म त्यो रिजल्ट दिन सक्ने अवस्थामा पुगेनन्।
यो कुरा कहीँ कतै समाज र अभिभावकले नबुझ्दाखेरि पनि यो प्रतिको आकर्षण कम भयो कि? यसै व्यावसायिक तालिम अथवा प्राविधिक शिक्षा हासिल गर्यो भने तत्काल रोजगारीका सम्भावनाहरू हुन्छन्, जीविकोपार्जनका कुराहरू हुन्छन्, स्वरोजगारका कुराहरू पनि यसँग जोडिएका छन् नि, यी कुराहरू समाज र अभिभावकलाई हामीले नबुझाउन सक्दाखेरि पनि यो समस्या देखिएको हो कि, विद्यार्थीको आकर्षण कम भएको हो कि?
हो हो, त्यो त एकदमै आकर्षण घटेको छ, त्यो डाटाले देखाउने चिजलाई हामीले होइन भन्न मिलेन होइन, यो त विगत केही वर्षदेखि त धेरै घटिरहेछ। अब यस्तो रहेछ, एउटा हामीले यसो हाम्रो परिफेरीमा समाजमा हेऱ्यौँ भने अहिले सिटिबिटीका प्रोग्राम नभएका कुनै पनि पालिका कुनै पनि वडा छैनन् हेर्नु होइन, कस्तोसम्म देखियो भने एउटै वडामा दुईटा तिनटा स्कुलले एउटै प्रोग्राम चलाइरहेछ, एउटै लेभलको एउटै खाले प्रोग्राम चलाएछ। त्यसले कस्तो देखाइदियो भने एउटा स्कुल चलिरहेको थियो केही वर्ष अगाडि, पछि अर्को स्कुलले पनि यस्तो चल्दो रहेछ प्रोग्राम, उसले पनि त्यही प्रोग्राम लग्यो, अर्कोले पनि लग्यो, अर्कोले पनि लग्दाखेरि अहिले सबै बन्द हुने अवस्थामा पुगेका छन्। यो उदाहरण धेरै ठाउँमा छ। अब यसले के रहेछ समाजमा पनि अवधारको लागि के पर्दो रहेछ भने यो पढेर पनि खासै केही नहुँदो रहेछ, अथवा उसले पढ्यो, उसको छोराले पढ्यो होइन, अर्को घरको उसले पढ्यो, खै अहिलेसम्म केही पाएन त भन्ने एक खालको त्यो त्यो चिजले पनि कता कता म्यासेज राम्रो दिन सकेन। अर्को मैले अघि भने जस्तो हामीले इन्डस्ट्रीसँग जुन जोडिएर जाने कुरामा, पार्टनरसिप गर्ने कुरामा प्रभावकारी रूपमा त्यो गर्न सकेन, यसलाई नीतिगत रूपमै गर्नुपर्ने देख्छु मैले, किनभने निजी क्षेत्र भनेको नाफामूलक पनि हो र उसले के खोज्छ भने जस्तो हामीसँग पार्टनरसिप गरेर चलाउँदाखेरि हामी त गभर्मेन्टबाट सब्सिडाइज हुन्छौँ, अब उसले चलाउँदाखेरि उसलाई के छ भने सरकारले बाहिरतिर विदेशतिर के छ भने एउटा इक्जाम्पल मात्रै दियो भने निजी क्षेत्रले यदि यो प्राविधिक तथा व्यवसाय तालिममा सहभागी सुरुदेखि जनायो, सबै कुरामा सहयोग गर्यो, भने इन्टर्नसिप एप्रेन्टिसिप भन्छौँ हामी, ओजेटी भन्छौँ हामी, यी चिजमा सहयोग गरेको खण्डमा गभर्मेन्टले ट्याक्समा छुट दिने, उसले ल्याएको ठुल्ठुला टुल्स इक्विपमेन्टहरूमा ट्याक्समा छुट दिने, अथवा उसले तिर्नुपर्ने आयकरमा छुट दिने विभिन्न ऊ छन्। अझै इन्डियाको हामीले हेऱ्यौँ भने कस्तोसम्म छ भने त्यो चिजमा सहभागी नभएको निजी क्षेत्रलाई सरकारी कुनै बिडमा भनौँ न त्यो टेन्डरहरूमा सहभागी हुन नदिने पनि प्रावधान बनाएको छ उनीहरूले.
हजुर,
जसले गर्छ उसलाई मात्रै त्यसमा सहभागी बनाउने इलिजिबिलिटी क्राइटेरियामा त्यो चिजहरू राखेको छ. त्यस कारण यो चिजहरू नीतिगत रूपमा अलिकति प्राइभेट सेक्टरलाई पनि जिम्मेवार बनाएर लानुपर्ने जरुरी देखिन्छ. त्यो नभएर पनि अब यो खासै प्रभावकारी नहुन नभए जस्तो देखिएको हो. यो
देशबाट धेरै युवाहरू विदेश गइरहेका छन् कामको सिलसिलामा. अझै पनि भन्यो भने सरकारले पनि सिप सिकेर मात्र विदेश जाउँ अथवा स्वदेशमै पनि सिप सिकौं भन्ने यो जनचेतन जगाउनको लागि धेरै खर्च गरिसकेको अवस्था छ. तर पनि यहाँले भने जस्तै यो प्राविधिक शिक्षा र व्यवसायिक तालिमतर्फ आकर्षण घटिरहेको भन्नुभयो. यसले गर्दाखेरि कहीँ कतै हाम्रा युवाहरू जुन विदेश गइरहेका छन् उहाँले लिएको तालिमको चाहिँ दक्षतामाथि पनि प्रश्न उठ्ने हो कि भन्ने कुरा त आयो नि त.
यस्तो छ, अहिले हामीले हेर्यौँ भने जस्तो जति विदेश जान्छन् नि अथवा जति छन् त्यसमा धेरै जसोले तालिम लिएका छन् नेपालमा. मैले सबै नलिया भन्न मान्न मैले लाग्दैन, किनभने त्यो उमेर समूहकाले प्रायले तालिम लिएका छन्.
हजुर,
तालिम लिएर सर्टिफिकेट पनि छ. तर जुन किसिमको सिट त्यो ठाउँमा चाहिने हो नि त्यो हामीले दिन सकेनौँ. अहिले हाम्रो समस्या भने के हो भने जस्तो पाठ्यक्रममा हामीले लेखे पनि त्यसलाई भोलि लागू गर्ने त्यसलाई इम्प्लिमेन्ट गर्ने ठाउँ छ त्यही प्राविधिक शिक्षालय हो अथवा त्यो तालिम केन्द्र हो होइन. त्यो तालिम केन्द्रमा उत्पादन भएको मान्छे कसको लागि उत्पादन गर्दैछौँ भन्ने कुरामा हामीले लिङ्क गराउन सकिरहेको छ.
अझ यसलाई यसरी जोडौँ, हामी चाहिँ हिजो एउटा चाहिँ धरातलबाट उभियौँ र त्यही अनुसारको तालिम सञ्चालन गर्यौँ, पाठ्यक्रम बनायौँ, प्रविधिको विकाससँगै प्रविधिले चाहिँ फोटको मारिसक्यो, हामीले मार्न सकेनौँ.
हो, एकदम एकदम. किनभने त्यही भएर यहाँ के रहेछ भने अर्को अरू देशमा अलि हामीभन्दा यसमा अगाडि बढेका देशमा हामीले हेऱ्यौँ भने त्यो जति सिक्छ तालिम केन्द्रमा सिक्छ, बाँकी भाग उसले इन्डस्ट्रीमा गएर सिक्छ. इन्डस्ट्रीमा एकदम लेटेस्ट त्यो टुल्स इक्विपमेन्टदेखि लिएर मेसिनहरू सबै राखेको हुन्छ कि.
हजुर,
अनि उसले आधुनिक किसिमको भएर निस्किन्छ त्यो मान्छे र जस्तो जबमा पनि ऊ फिट हुन्छ. अब हाम्रो कस्तो भयो भने सबै कुरा संस्थामै सिद्धिने भयो. संस्थाभित्र सिद्धिँदा त उसले एक्सपोजर केही पाउँदै पाएन कि. इन्डस्ट्रीमा त कस्ता चिज आइसक्यो उसलाई थाहै छैन, त्यहाँ गएर उसले न त्यो चलाउन जान्छ न त्यो देखिहाल्छ. त्यस्तो स्थिति छ हाम्रो कन्डिसनमा. अझै विदेशमा जानेको त झन् समस्या छ त्यो.
हामीले नेपालमा प्राविधिक शिक्षाको अवस्था कस्तो छ, व्यावसायिक तालिमको अवस्था कस्तो छ भनेसँग कुराकानी गर्यौँ. केही सुधार गर्नुपर्ने कुछ पक्षहरू यहाँले भन्नुभयो होइन, तर रेडियो सुन्दै गरेका श्रोताहरूलाई लाग्न सक्छ कि साँच्चै नेपालमा प्राविधिक शिक्षाको क्षेत्रमा केही नभएकै हो त, अथवा तालिम प्रदायक संस्थाहरूले तालिम राम्रो दिन नसकेकै हुन् त, कि हामी धराशय नै छौँ त भन्ने अवस्था पनि हुनसक्छ, कि साँच्चै एकदम कमजोरै हो त, केही नभएकै हो त.
होइन, यस्तो छ, अहिलेसम्म हामी व्यवस्थापनको रूपले संस्थागत रूपमा चाहिँ स्ट्रङ छौँ नि. हामीसँग संस्थाहरू छन्, तालिम प्रदायक टिचरहरू छन्, एकलसम्म त सबै चिज छ. तर के भने यसलाई मैले भने इन्डस्ट्रीसँग लिङ्गलाई कानुनी रूपमा नीतिगत रूपमा जोड्ने एउटा व्यवस्था हुनु पर्यो.
हजुर,
अर्को यसलाई आवश्यक जुन बजेटको कुरा छ त्यो दिएर नियमन राम्रोसँग गरिदिनु पर्यो कि. नियमन गर्यो भने कम्तीमा यसले राम्रो गरेको छ कि छैन, जुन रोजगारदाताले खोजेको किसिमको स्किल यसले दिन सकेको छ कि छैन, त्यो म्याच गरेको छ कि छैन भन्ने कुरो हो. अहिले डिमान्ड सप्लाईमा ग्याप छ कि, त्यो ग्यापलाई पुरा गर्नलाई नीतिगत पहल एकदमै आवश्यक छ. त्यसमा आर्थिक कुरो पनि आउँछ, बजेटको कुरो पनि आउँछ, कानुनको ऐनको कुरो पनि आउँछ. त्यो चिज ल्याइयो भने हामीसँग भएकै संस्थाबाट हामी अगाडि बढाउन सक्छौँ. नयाँ संस्था खोल्नुपर्ने आवश्यक छैन, किनभने अब अहिले त्यो पनि प्रयास यहाँ नभए होइन, डुप्लिकेसन गर्ने नयाँ संस्था खोल्ने उसले गर्छ भन्ने त्यो प्रयास पनि भयो विगत वर्षहरूमा, तर त्यसले काम गरेन, तेल खायो.
निराशा गर्नुपर्ने मान्नुपर्ने अवस्था छैन,
छैन छैन. भएकै संस्थालाई स्ट्रेन्थन गर्ने हो, कानुनी रूपमा यसलाई बलियो बनाउनु पर्यो र यसलाई काम गर्नलाई अगाडि लगाएर यसलाई नियमन गर्नु पर्यो दरसँग. त्यो गरेर बजेट त्यो अनुसार आयो भने हामी राम्रो तालिम विदेशकै लागि चाहिने दिन सक्ने अवस्था छ. मैले देख्दा त्यो मात्रै हो नभएको.
सर, अब यो त सिटिभिटी अथवा तालिम प्रदायक संस्थाले गरिरहेका कामहरू प्राविधिक शिक्षाका कुराहरू हामीले कुराकानी गर्यौं. नेपालमा यो शिक्षा पाउनको लागि, व्यावसायिक तालिम पाउनको लागि, प्राविधिक शिक्षा अध्ययन गर्नको लागि कतिको सहज छ, कतिको महँगो छ, सबैले यो तालिम लिन अथवा यो पढ्न सक्छ नि सक्छन् सक्दैन नि बताइदिनु न.
अब यस्तो छ, प्राय तालिमहरू जुन भन्छौँ हामी 3 महिने तालिमहरू हुन्छन् प्रायः जसो, तालिमको कुरा गर्दा भोकेसनल ट्रेनिङ भन्छौँ होइन, त्यो सबै फ्री नै हो. त्यसमा कि त कुनै वैदेशिक भनौँ न अब यो डेभलपमेन्ट पार्टनरको सहयोग हुन्छ कि नेपाल सरकारको आफ्नै पैसा छ, पालिकाहरूको सबैको होइन. त्यसमा फ्री नै पढ्न पाइन्छ, अब त्यसमा पैसा तिर्नु पर्दैन. अब जुन यो डिप्लोमा लेभलका कोर्सहरू छन्, 3 वर्ष कोर्सहरू छन्, यसमा केही रकम लाग्छ किनभने यो प्राइभेट सेक्टरले बढी चलाएका संस्थाहरू छन् यसमा. सरकारीमा त कम्पेरिटिभली धेरै सस्तो छ, प्राय सरकारी प्राइभेट महँगा छन्। महँगा पनि मलाई के लाग्छ भने 10 वर्ष अगाडि जे फी थियो अहिलेसम्म त्यही फी चलिरहेको छ होइन, फी बढाउनु पनि सकेको छैन, बढाएको पनि छैन। अब त्यो हेर्दाखेरि कति महँगो भन्ने त्यो पनि अप्ठ्यारो छ, यो चिजै महँगो छ। भोलि यसले पढेर गइसकेपछि पाउने जब रोजगारीहरू पनि अब अलि राम्रै हुन्छन् होइन, त्यो उनीहरूले एफोर्ड गर्न नसकिने भन्ने छैन। तर एउटा के छ भने गभर्मेन्टले पहल गरेर गभर्मेन्ट स्कुलहरूमा पनि यी प्रोग्रामहरू चलाइदियो भने त्यो त्यो ग्रुपलाई यतापट्टि पढ्न लाउने, जो पे गर्न सक्छौँ प्राइभेट सेक्टरमा जाने बनाउन सकिन्छ। त्यो अलिकति गर्नुपर्ने पहल देखिन्छ, किनभने विशेष गरी यो हेल्थका प्रोग्रामहरू एकदमै कम चलेका छन्, बन्द भएको छन्। त्यो खोल्नेतिर सरकारले पहल गरिदिनुपर्छ।
यो सहज पनि छ, सजिलो पनि छ, र पैसा पनि लाग्दैन भन्नुभयो के तिन महिने तालिमका सन्दर्भमा, तालिमको सन्दर्भमा लाग्दैन। धेरैले यो कुरा थाहा छैन, कसरी लिन सकिन्छ, कहाँ सम्पर्क गर्नुपर्छ यसको लागि?
अब यस्तो छ, यी तालिमहरू अहिले प्राय प्रदेश मार्फत स्थानीय लेभलमै उपलब्ध हुन्छन् होइन, सबै त्यतै हुन्छ, केन्द्रले त्यति हेर्दैन, तालिमको बजेट पनि त्यतै हुन्छ होइन।
हजुर,
त्यो भएकोले आफ्नो नजिकको तालिम प्रदायक संस्था अथवा छिटीभिटीका प्रदेश कार्यालयहरू छन्, सातै प्रदेशमा प्रदेश कार्यालयहरू छन्, त्यहाँ सम्पर्क गर्दा पनि थाहा हुन्छ कहिले खुल्छ, कहाँ कहाँ छ भन्ने कुरा। उहाँहरूसँग आएको तालिमहरू पनि जाने तालिम प्रदायक संस्थामा स्थानीय लेभलमै जाने हुन् होइन, त्यहाँ सम्पर्क राख्दा बुझ्छ। र अर्को यो प्रदेशको वेबसाइटहरू प्रायः मोबाइलहरू सबै चलाइरहनुहुन्छ, वेबसाइटहरू सिटिभिटीको वेबसाइटमा गयो भने प्रदेश त्यहाँ लिङ्क हुन्छ, वेबसाइटमा हेऱ्यो भने नोटिसहरू त्यहाँ पनि देखिन्छन्।
यहाँले सिटिभिटीको कुरा गर्नुभयो, सिटिभिटी बाहेक प्राइभेट अथवा निजी क्षेत्रका संस्थाले पनि चलाए होला,
नेपालमा अहिले सिटिभिटीको सम्बन्ध नलिकन प्राइभेट संस्थाले चलाउनु पाइँदैन होइन।
हजुर,
त्यो भावनाले जति छन् सबै सिटिभिटीको सम्बन्धन प्राप्त हुन्छन्, त्यो सिटिभिटीसँग लिङ्क नै हुन्छ तिनीहरूको जताबाट भए पनि।
यो त तालिमको कुराहरू भए, त्योभन्दा माथिल्लो कुराहरू जुन लामो समयका तालिमहरू छन् नि,
डिप्लोमा
डिप्लोमा कोर्सहरू छन्, त्यसको लागि सहज छ अथवा तुलनात्मक रूपमा कम पैसा लाग्छ भन्दै गर्दाखेरि त्यो पनि तिर्न नसक्ने त्यस्ता किसिमको समुदाय वर्ग पनि छ नि त हामीसँग, उहाँहरूलाई पनि केही विशेष व्यवस्था छ कि?
उहाँहरूलाई छ, जस्तो यस्तो छ, अब 10% स्कलरसिप पूर्ण छात्रवृत्ति नै छ त्यसमा होइन, त्यसको इन्ट्रान्स दिनुपर्छ, त्यो इन्ट्रान्स नहुनेमा सिधै छात्रवृत्ति एप्लाई गर्न पाइयो होइन। अर्को मेरिटको पनि हुन्छ त्यहाँ,
हजुर,
जो सबभन्दा टप गर्छ उसलाई पनि छात्रवृत्ति दिने प्रावधान छ। त्यस कारण जस्तो एउटा 40 जनाको कोटामा 4 जनाले छात्रवृत्ति पाउँछ, र छात्रवृत्तिमा पनि त्यो दुर्गमको अनि आफ्नो समुदायको त्यो नम्बरहरू पनि हुन्छ इन्ट्रान्समा, त्यस कारण प्रायोरिटीमा छ, त्यो पनि छ। अहिले करिब करिब 5-7 हजार जनालाई वार्षिक रूपमा छात्रवृत्ति पूर्ण छात्रवृत्ति पनि पढाएको छ सिटिभिटीले होइन। र अर्को एउटा नयाँ प्रोग्राम, अहिले म त्यति अपडेट भइनँ, त्यो सिटिभिटीको वेबसाइटमा हेऱ्यो भने सूचना देखिन्छ, अथवा त्यहाँ सम्पर्क राख्न सकिन्छ। एउटा के छ, विशेष छात्रवृत्ति प्रोग्राम भएर वर्षमा 200-300 जनासम्मलाई करिब करिबलाई नेपाल सरकारले बजेट दिएर पढाउने गरेका थिए डिप्लोमा प्रोग्रामहरू, त्यो पूर्ण बास सहितको भनौँ न एकोमोडेसन सहितको छात्रवृत्ति हुन्छ, त्यो विशेष समुदायलाई दिने प्रोग्राम छ, त्यो उहाँहरूले त्यसमा एप्लाई गर्न सकिन्छ यदि उहाँहरू इलिजिबल हुनुहुन्छ।
अनि यति हुँदै गर्दाखेरि सिटिभिटीबाट उत्पादित जनशक्ति अथवा त्यहाँबाट सम्बन्ध प्राप्त गरेको तालिम केन्द्रबाट आएको जनशक्तिले स्वरोजगारको कुरा गर्दाखेरि अथवा रोजगारीको कुरासँग त्यसलाई जोड्दाखेरि कतिको सफलता प्राप्त गरेको देखिन्छ?
अब अहिले यसो सक्सेस स्टोरी धेरै छन् हाम्रो छिमेकीतिर, आसपास पनि धेरै छन्। अब त्यो पनि एक खालको यस्तो रहेछ, हामीले त्यो चिजमा पनि एक लेभलमा जस्तो नेपालमै गर्न पनि सकिन्छ है भन्ने किसिमले हेराउन सक्ने अवस्था भयो भने गरेका छन्, राम्रै गरेका छन्। अब त्यस्ता पनि हामीले धेरै भेट्छौँ। तर के छ भने अहिले त तालिम लिएर पनि विदेशै जाने अनि त्यो डिप्लोमा पछि पनि विदेशै जाने भन्ने जुन मनस्थिति छ, त्यसले पनि अलिकति यहाँकोतिर ध्यान त्यति नदिने कुराहरू देखिहाल्छ। त्यही भएर हामीले एउटा प्रस्ताव के गरेका थियौँ, हामीले सरकारले पनि गरे हुन्थ्यो भएर के गरेका थियौँ भने, जस्तो डिप्लोमामा इन्टर्नसिप अथवा अन द जब ट्रेनिङको पार्ट हुन्छ होइन एउटा सेमेस्टर, त्यसलाई जस्तो नेपाली कुनै राम्रो इन्डस्ट्रीहरूमा गर्ने किसिमले गरियो, सबैमा अनिवार्य गरियो भने त्यसले बुझ्छ कि, त्यहाँभित्रको कुराहरू बुझ्छ, नेपालमा पनि रोजगारी पाउने सम्भावना हुन्छ। त्यो सबै चिज जोडेर लानुपर्छ, इन्डस्ट्रीसँग नजोडिकन सिधै क्लासरुममै मात्रै सिद्धाउँदाखेरि त्यो मान्छे भोलि बाहिर जाने मात्रै मनस्थिति बनाउँछ, नेपाल उसले बुझ्नै सक्दैन। त्यस कारण तालिममा पनि हामीले 3 महिने तालिमलाई 6 महिने गरौँ, 3 महिना अन द जब ट्रेनिङमा पठाउँ, त्यो इन्डस्ट्रीमा गइसकेपछि मान्छे त्यहीँ एब्जर्भ हुन्छ, उसले बुझ्छ अनि त्यहीँ जब गर्छ, भोलि स्वरोजगार गर्नलाई एक खालको उसलाई आत्मविश्वास बढ्छ त्यहाँ एक्सपोजरले भन्ने हो त्यो नीतिगत रूपमा ती चिजहरू भइसकेका छैनन्। ती गर्यो भने धेरै मान्छे नेपालमा रोकिन्छन् जस्तो लाग्छ मलाई।
सधैँ उठिराख्ने एउटा प्रश्न, सिटिभिटीलाई राजनीतिकरणले गर्दाखेरि धराशायी बनायो, माथि उठ्न सकेन भन्ने आरोप लाग्दै आएको छ, यथार्थ के?
अब यस्तो हो, म त अब त्यहाँ 30 वर्ष काम गरेँ होइन
हजुर।
अब मैले देख्दा मलाई के लाग्थ्यो सधैँ भने, अब म त्यहाँ हामी त्यहाँ भावनाले हामी त्यहाँभित्रको कुरा सबै छापायौँ, तर पछि बिस्तारै बुझ्दै जाँदा सबैतिर समस्या त्यही रहेछ होइन, अरू संस्थाहरू पनि त्यस्तै धराशायी नै भएर रहेछन् जस्तो मलाई लाग्यो कि। त्यो त एकदमै सही, किन हो भने तपाईँ संस्थाको प्रमुख छान्दाखेरि कुन प्रक्रियाबाट छान्नुहुन्छ, त्यो मान्छे कतिको निष्पक्ष रूपमा त्यसलाई ल्याउनुहुन्छ, त्यसले अनि कति निष्पक्ष रूपमा निडर भएर त निष्पक्ष रूपमा त्यहाँ कानुन रूपमा चाहिँ कार्यान्वयन गर्न सक्छ भन्ने कुरो जोडिँदो रहेछ। अब त्यो चिजमा हामीले धेरै नै अब त्यति फियर भए मलाई लागेन, त्यस कारण पनि त्यो अवश्य पनि थियो व्यापक भयो, त्यही भएर बिग्रियो। हो यो सम्बन्धन पनि त्यही हो, अब सिम्पल भन्दाखेरि केही पनि पूर्वाधार नभएको ठाउँ पनि स्कुल खुले भनेपछि त अब त्यो पोलिटिकल इन्फ्लुएन्स त थियो व्यापक।
हजुर, हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। यदि यहाँलाई सिटिभिटी कसरी सुधार गर्न सकिन्छ, नेपालका तालिम प्रादायिक संस्थाहरू कसरी सुधार गर्न सकिन्छ भनेर चाहिँ सुझाव माग्यो भने प्रमुख तीनटा सुझाव के दिनुहुन्थ्यो?
होइन, मैले त एउटा त कानुन छिटो ल्याउनु पर्यो, हामीसँग कानुन छैन, अरू कुरा बिना कानुन जस्तो चलेको छौँ कि। त्यो 45 सालको कानुन धेरै एब्सोल्युट भइसक्यो, त्यसमा न प्रदेशको कुरा लेखिएको छ न केही छ, हामी प्रदेशमा छौँ, हाम्रो स्कुललाई त्यहाँको सरकारले चिन्दैन, त्यस्तो स्थितिमा हामी छौँ। त्यो एकदमै व्यापक त्यो अप्ठ्यारो परिस्थिति छ। एउटा कानुन टिबेट एक्ट जुन भन्छ नि, प्रादेशिक शिक्षा तथा तालिम ऐन आउनु पर्यो, नयाँ ऐन एउटा, त्यो नभई भएन होइन। अर्को कुरा यो संस्थाहरू चाहिने भन्दा बढी खुले, बिना पूर्वाधार खुले, तिनलाई मर्जिङमा जानुपर्छ भन्ने हो, हामीले व्यापक उठाएको कुरो पनि हो, मर्ज गर्नुपर्छ। नचलेका स्कुललाई त्यहाँ त्यतिकै राखेर चलाएर जबरजस्ती 2-5 जना चलाएर काम छैन, त्यसलाई मर्ज गरौँ दोस्रो कुरो छ होइन गर्नुपर्ने। अनि तेस्रो कुरो सिटिभिटीको रोललाई क्लियर गर्नुपर्छ भन्ने हो मेरो, किनभने सिटिभिटी जुन छ यो गभर्निङ बडी जस्तो पनि हो कि, एफेक्स बडी भइसकेको। अब यसले दुईटा काम गर्छ, यसले के अरे कार्यान्वयन तालिम पनि चलाउँछ भनौँ एउटा एक्जाम्पल सिम्पल भाषामा होइन, र अनुगमन पनि यसले गर्छ कि। त्यस्तो दुइटै चिज एउटै संस्थाले सधैँ गरिरहनु हुँदैन। यहाँले सुरुमा भन्नुभएको थियो कुनै कालमा त्यो चिज ठिकै थियो होला, एउटै संस्थाले गर्ने पनि ठिकै थियो होला सुरुवाती चरणमा होइन, तर व्यापक भइसक्यो। अब सिटिभिटी के नियमन निकायको रूपमा बस्न पर्यो कि तालिम चलाउनेमा बस्नु पर्यो, दुइटै गर्न मिल्दैन। एउटैले तालिम चलाउने, एउटैले फेरि त्यसैको नियमन गर्ने भन्न साथै त्यहाँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट व्यापक भयो। यो तिनवटा कुरामा सुधार गरियो नीतिगत रूपमा भने धेरै कुराहरू ट्र्याकमा आउँछ जस्तो मलाई लाग्छ।
हुन्छ सर, समय दिनुभयो, यहाँलाई धन्यवाद।
हस्, धेरै धेरै धन्यवाद। हस् यहाँलाई।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम विज्ञ टेक बहादुर मल्लसँग, उहाँ सिटिभिटीका पूर्व निर्देशक समेत हुनुहुन्छ। यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम यही पूरा हुन्छ। प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।
शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान।